यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। भोटेकोशी बाढ़ीबाट विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। जलवायु न्याय सुनिश्चित गर्न ठोस कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान। जलविद्युत आयोजनाहरूको टनेल वारपार नछिचोलेसम्म उद्धार तथा खोजी कार्य जारी रहने नेपाली सेनाद्वारा जानकारी। नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार राहत र पुनस्थापनाको काम अघि बढ़ाउन तीनै तहका सरकारसँग सभामुख डोल प्रसाद दरियालको आग्रह। र डडेलो र अत्यधिक गर्मीका कारण वायु प्रदूषणको जोखिम बढ़दै गएको विश्व मौसम संगठनको विश्लेषण। राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट घरबार विहीन भएका आफन्त गुमाएका विस्थापित भई पीड़ामा रहेका नागरिकहरूलाई राज्यको साथ र भरोसा चाहिएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विनाशकारी भोटेकोशी बाढ़ीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको निरीक्षणपछि आज राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै यो कठिन घड़ीमा राष्ट्रिय एकता र ऐक्यबद्धता आवश्यक रहेकोमा जोड़ दिनुभयो।
यस कठिन घड़ीमा म सम्पूर्ण राजनीतिक दलहरू, निर्वाचित जनप्रतिनिधिहरू, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघ संस्थाहरू, निजी क्षेत्र, व्यवसायी समुदाय तथा सम्पूर्ण नागरिकहरूलाई यस कठिन घड़ीमा एकताबद्ध भएर उभिन हार्दिक आह्वान गर्दछु। यो विभाजनको समय होइन। एक अर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय पनि होइन। यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो। यो समय पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो। हामी पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनस्थापनाको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ।
राष्ट्रपति पौडेलले बाढ़ी पीड़ितहरूको उद्धार, खोज, राहत, पुनर्निर्माण र पुनस्थापनाका कामलाई अझ प्रभावकारी ढंगले अघि बढ़ाउन राज्यका सबै तह, निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेकोमा आफू विश्वस्त रहेको पनि बताउनुभयो। बाढ़ी पीड़ित तथा प्रभावितहरूका गुनासा र मागलाई आलोचना नसम्झी समस्या समाधानको संकेतका रूपमा बुझ्न आग्रह गर्दै राष्ट्रपति पौडेलले पीड़ाबाट गुज्रिरहेको यस कठिन समयमा आफू सबै प्रभावित नागरिकको साथमा रहेको उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले निरन्तर बढ़दै गएको तापक्रम र उच्च उत्पन्न जोखिमप्रति गम्भीर रूपमा सचेत गराएकाले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु न्याय सुनिश्चित गर्न ठोस कदम चाल्न अपील गर्नुभयो।
यस विपत्तिले न केवल हाम्रो हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र दर्शाउँदैन, अपितु यसले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र यसबाट उत्पन्न हुन गएको जोखिमप्रति हामीलाई पुनः गम्भीर रूपमा सचेत पनि गराएको छ। म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु।
राष्ट्रपति पौडेलले बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला अहिले जोखिममा रहेकोले अस्थायी आश्रयस्थलहरू सुरक्षित तथा मर्यादित बनाउन राज्य सचेत रहनुपर्ने बताउनुभयो। नेपाली सेनाले जलविद्युत आयोजनाका टनेलमा खोज तथा उद्धार जारी रहेको जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुभाष चंग थापाले प्रभावित क्षेत्रहरूमा उद्धारसँगै राहत तथा पुनस्थापना र पुल तथा अस्थायी संरचनाको निर्माण कार्यको प्रारम्भिक काम अघि बढ़ाएको बताउनुभयो। सहायक रथी थापाले बाढ़ीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङमा ठूलो ढुंगा लेदोका साथै प्रवेश स्थलमा हेलिकप्टरबाट मात्र पुग्न सकिने स्थानमा समेत खोजी कार्य जारी रहेको र टनेलमा ब्रेक थ्रू नभएसम्म खोजी जारी रहने बताउनुभयो। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बाढ़ीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङमा बाढ़ीको समय धेरै जसो कर्मचारीहरू सुरुङभित्र नै नभएको जानकारी दिनुभयो। उहाँले सरकारको निर्देशन बमोजिम विपदसँग सम्बद्ध सबै निकायसँग समन्वय र सहकार्य गरी खोज तथा उद्धार भइरहेको उल्लेख गर्नुभयो। रसुवाको बोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 1356 जनाको शव फेला परेको छ। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1114 शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1280 र आफन्तका 1290 गरी कुल 2570 डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएको 1311 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। यसैबीच भोटेकोशी बाढ़ी पश्चात प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म 13,396 जनाको उद्धार गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उद्धार गरिएका मध्ये 3,533 जना रसुवा, नुवाकोट र धादिङका 39 होल्डिङ सेन्टरमा सुरक्षित रूपमा आश्रय लिइरहेका छन्। रसुवाको भोटेकोशीमा गएको बाढ़ीमा परेर 34 देशका 587 विदेशी पर्यटक बेपत्ता भएका छन्। भारतका 184, अमेरिकाका 67, मलेसियाका 55, युक्रेनका 54, अस्ट्रेलियाका 33, बेलायतका 32, क्यानाडाका 30, लाटभियाका 33, चीनका 26 जना बेपत्ता भएको पर्यटन विभागले जनाएको छ। यस्तै रसियाका 8, सिंगापुरका 9, दक्षिण अफ्रिकाका 6, जापानका 5 लगायत अन्य देशका समेत गरेर 161 पुरूष र 27 महिला बेपत्ता भएको विभागले जनाएको छ। हालसम्म 307 विदेशी पर्यटकको सफल उद्धार गरिएको विभागले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ,
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकै साथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। सभामुख डोल प्रसाद अरियालले प्राकृतिक विपदबाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत र पुनस्थापनाका काम अघि बढ़ाउन तीनै तहका सरकारसँग आग्रह गर्नुभएको छ। धादिङको गल्छी स्थित भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रको अवलोकनपछि उहाँले विपदका बेला नागरिकलाई राज्यको उपस्थिति अनुभूति गराउन सरकारको पहिलो दायित्व भएको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आज टेलिफोन वार्ता गर्नुभएको छ। टेलिफोन वार्ताका क्रममा विदेश मन्त्री रुबियोले भोटेकोशी बाढ़ीमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनतासँग ऐक्यबद्धता जनाएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी सहित मुलुकभर बाढ़ी पहिरो तथा प्राकृतिक विपदमा परि ज्यान गुमाएका प्रति श्रद्धांजली अर्पण गर्न पशुपतिनाथ मन्दिरमा दीप प्रज्वलन गरिएको छ। पशुपति क्षेत्र विकास कोषको आयोजनामा दिवंगत आत्माको चिर शान्तिको कामना तथा शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्न आज साँझ पशुपतिनाथ मन्दिर अगाडि दीप प्रज्वलन गरिएको सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल र मालदिव्सका विदेश मन्त्री इरु थिसाम एडम बीच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा विदेश मन्त्री एडमले परराष्ट्र मन्त्री खनाललाई भोटेकोशी नदीमा गएको बाढ़ीबाट भएको ठूलो जनधनको क्षतिप्रति मालदिव सरकार र जनताका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाउनु भएको थियो। नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि आज 1,38,79,000 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। भारी वर्षाका कारण कर्णाली राजमार्ग अन्तर्गत झ्यारी, गमगढ़ी र गमगढ़ी छायल बगर सड़क खण्ड करिब एक महिनादेखि अवरूद्ध हुँदा मुगुको जनजीवन प्रभावित भएको छ। लामो समयदेखि सड़क सञ्चालनमा आउन नसक्दा जिल्लामा दैनिक उपभोग्य वस्तु, एलपी ग्यास, निर्माण सामग्री लगायत अत्यावश्यक सामग्रीको आपूर्ति प्रभावित भएको हो। सड़क अवरूद्ध भएपछि नेपालगंज लगायतका बजारबाट मुगुतर्फ जाने खाद्यान्न, ग्यास तथा अन्य सामग्री बीच बाटोमै रोकिएका छन्। काप्लेचुङको मेरिङदेन गाउँपालिका तीन दोभान बजार स्थित मौवा खोलामा ट्राक्टर दुर्घटना हुँदा दुईजना बेपत्ता भएका छन्। आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरूण वेनियर तर्फ जाँदै गरेको नम्बर नखुलेको ट्राक्टर आज बिहान मैवा खोलाको पुलको छेउबाट करिब 15 मिटर तल खसेर खोलाले बगाएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। विश्व मौसम संगठनले डढेलो र अत्यधिक गर्मीका कारण वायु प्रदूषणको जोखिम बढ़दै गएको जनाएको छ। संगठनले सार्वजनिक गरेको वार्षिक वायु गुणस्तर तथा जलवायु बुलेटिनमा वायु प्रदूषण र जलवायु परिवर्तन बीच गहिरो सम्बन्ध रहेको उल्लेख गरिएको छ। जलवायु परिवर्तनका कारण अत्याधिक गर्मी तथा डढेलोको आवृत्ति र तीव्रता बढ़दै जाँदा मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा थप खतरा उत्पन्न भएको पनि जनाएको छ। डढेलोबाट निस्कने धुवामा 2.5 माइक्रोमिटर भन्दा साना सूक्ष्म कण हुन्छन्। यस्तो कण फोक्सोको गहिराईसम्म पुग्नुका साथै रक्त संचार प्रणालीमा समेत प्रवेश गर्न सक्ने भएकाले स्वास्थ्यका लागि अत्यन्त जोखिमपूर्ण मानिन्छन्।
सरकारले भोटिकोशी बाढ़ीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा आर्थिक गतिविधिलाई पुनः सञ्चालनमा ल्याउन व्यवसाय पुनरुत्थान प्याकेज घोषणा गरेको छ। गत बिहिबार बसेको मन्त्री परिषद बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा बाढ़ी पीड़ित व्यवसायीका लागि राहत, कर छूट, भन्सार महसुल छूट, ऋण तथा ब्याजमा सहुलियत र बीमा दावी भुक्तानीलाई सहज बनाउने निर्णय गरेको छ। बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा उद्योग, व्यापार, व्यवसाय र ढुवानी क्षेत्रमा ठूलो क्षति पुगेपछि सरकारले व्यवसाय पुनरुत्थानको लागि त्यो प्याकेज घोषणा गरेको हो। व्यवसाय पुनरुत्थानको पहिलो चरण अन्तर्गतको प्याकेजमा क्षतिग्रस्त व्यावसायिक सवारी पुनः आयातमा महसुल छूट दिने, प्लान्ट, मेसिनरी र उपकरण आयातमा महसुल छूट दिने, बाटैमा नष्ट भएका आयातित वस्तुको महसुल समायोजन गर्ने, कर विवरण र कर दाखिलाको म्याद 2083 कार्तिक 25 गतेसम्म थप गर्ने लगायत रहेका छन्। त्यस्तै क्षतिग्रस्त सम्पत्तिको मूल्य अभिवृद्धि कर दावी सहज बनाउने, प्रभावित व्यक्तिलाई आयकरमा पूर्ण छूट दिने, स्थानीय कर र शुल्कमा सहुलियत दिने, बैंक कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण गर्ने, सवारी र उपकरण पुनः खरिदका लागि सहुलियत कर्जा दिने लगायतका विषयहरू छन्। नेपाली स्याउको राजधानी मुस्ताङमा सोमबारदेखि सबै प्रजातिका स्याउ टिप्न खुला गरिएको छ। गत भदौ 8 गतेको जिल्ला स्तरीय निर्णय अनुसार भदौ 22 ढिलो पाक्ने स्याउ टिप्ने निर्णय गरिएको थियो। सोही निर्णय अनुसार सोमबारदेखि स्याउ टिप्न खुला गरिएको हो। यसअघि मुस्ताङमा छिटो पाक्ने स्याउ भदौ 15 गतेदेखि टिपाई गर्न पाइने निर्णय भएको थियो। सोमबारदेखि ढिलो पाक्ने स्याउको बगैंचामा टिपाई गर्न पाइने गरी खुला गरिएको हो। मुस्ताङमा सोमबारदेखि सबै प्रजातिका स्याउ टिपाई खुला भएसँगै स्याउ बगैंचामा धमाधम स्याउ टिप्न शुरू भएको छ। मुस्ताङमा गत वर्ष 1,10,23,00,000 रुपियाँ बराबरको स्याउ उत्पादन भएको थियो। कर्णालीको स्याउ लगायत अर्गानिक उत्पादनको प्रदर्शनी सोमबारदेखि काठमाडौँमा शुरू भएको छ। कर्णाली प्रदेशको जुम्लाको स्याउ काठमाडौँमा बिक्रीका लागि संघीय र कर्णाली प्रदेशका कृषि मन्त्रालयको सहजीकरणमा भद्रकाली प्लाजा स्थित नेपाल कृषि अनुसन्धान परिषद परिषदमा प्रदर्शनी एवं बिक्री सप्ताह शुरू भएको हो। जुम्लाको स्याउ सुर्खेत र काठमाडौँमा प्रदर्शनका लागि क्रियाशील चन्दननाथ बहुद्देश्य सहकारी संस्थाका कार्यका निर्देशक ऋषिराम पाण्डेले रासायनिक पदार्थ नराखी एक महिनासम्म शुद्ध र ताजा राखेर जुम्लाको अर्ग्यानिक स्याउ बिक्री वितरण गर्न थालिएको जानकारी दिनुभयो। नार्क परिसरमा प्रदर्शनीमा राखिएको स्याउ गुणस्तर अनुसार प्रति किलो 200, 250 र 300 रुपियाँमा बिक्री भइरहेको छ। यो साताको पहिलो कारोबार दिन नेपाली शेयर बजारको परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ। गत साताको पछिल्लो 3 कारोबार दिनदेखि बढ़िरहेको नेप्सेले सोमबार पनि बढ़ने क्रमलाई निरन्तरता दिएको हो। सोमबार नेप्से परिसूचक 18.07 अंकले बढ़ेर 2560.84 बिन्दुमा पुगेको छ। नेप्सेसँगै सोमबार बजारको कारोबार रकम पनि बढ़ेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
काठमाडौँमा जारी नेपाल भलिबल लिग एनभीएलमा अन्नपूर्ण स्पाइकर किङ्सले लगातार दोस्रो जित हासिल गर्दा मधेस वारिसले फेरि पराजय बेहोरेको छ। सोमबार त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपा कवर्थलमा सम्पन्न खेलमा अन्नपूर्णले मधेसलाई 3-1 सेटमा हरायो। मधेसले पहिलो खेलमा सगरमाथासँग 3-1 हार बेहोरेको थियो। शनिबार दोस्रो खेलमा मधेस काठमाडौँ रेडसँग 3-2 हार्यो। अन्नपूर्णले आफ्नो पहिलो खेलमा कर्णाली शिवराजसँग 3-1 पराजय बेहोरेको थियो। त्यसपछि आइतबार अन्नपूर्णले काठमाडौँ रेड्सलाई 3-0 हरायो। नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग एनपीएलको मीडिया तथा टिकटिङ राइट्स 33 करोड़ भन्दा बढ़ीमा बिक्री गरेको छ। एनपीएल 3 लागि ओटीटी टेलिभिजन प्रसारण तथा टिकटिङ राइट्स अलग अलग कम्पनीले पाएका छन्। ओल्डवाइड ओटीटी अधिकार नेट टीवी प्रालीले पाएको छ। उसले 18 करोड़ 40 लाख रुपियाँमा यो अधिकार प्राप्त गरेको क्यानले जनाएको छ। त्यस्तै नेपाल क्षेत्रको लिनियर टेलिभिजन प्रसारण अधिकार हिमालयन टेलिभिजन नेटवर्क प्रालीले 14 करोड़ 46 लाख रुपियाँमा खरिद गरेको छ। टिकटिङ अधिकार भने ई सेवा लिमिटेडले 85 लाख रुपियाँमा प्राप्त गरेको क्यानले जनाएको छ। सम्झौता अनुसार टिकट बिक्रीबाट प्राप्त आमदानीको 95% क्यानलाई र 5% ई सेवालाई प्राप्त हुनेछ। राइट्सबाट क्यानले 33 करोड़ 53 लाख रुपियाँ आमदानी गर्नेछ। 8 टोलीको सहभागितामा एनपीएल अक्टोबर 26 शुरू हुनेछ। आरम्भ कप राष्ट्रिय अन्तर्विद्यालय टेबल टेनिस प्रतियोगिताको पहिलो संस्करण यही भदौ 31 असोज 2 हुने भएको छ। ठमेल स्थित आरम्भ संस्कार विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत अखिल नेपाल टेबल टेनिस संघको सहकार्यमा हुन लागेको प्रतियोगिता लैनचोर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ। सोमबार आयोजक आरम्भ संस्कार विद्यालयले पत्रकार सम्मेलन मार्फत प्रतियोगिताका बारेमा जानकारी गराएको हो। आयोजकका अनुसार प्रतियोगितामा देशभरका विभिन्न विद्यालयहरूबाट महिला र पुरूष दुवै खेलाडी तथा टीमहरूको सहभागिता रहनेछ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय एवं। अब मौसम। आज राति देशको हिमाली पहाड़ी र तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको हिमाली पहाड़ी र तराई, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी, कर्णाली प्रदेशको पहाड़ी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागको 1-2 स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटेकोशी बाढ़ीबाट विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। जलवायु न्याय सुनिश्चित गर्न ठोस कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान। जलविद्युत आयोजनाहरूको टनेल वारपार नछिचोलेसम्म उद्धार तथा खोजी कार्य जारी रहने नेपाली सेनाद्वारा जानकारी। नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत र पुनस्थापनाको काम अघि बढ़ाउन तीनै तहका सरकारसँग सभामुख टोल प्रसाद अरियालको आग्रह। र डढेलो र अत्यधिक गर्मीका कारण वायु प्रदूषणको जोखिम बढ़दै गएको विश्व मौसम संगठनको विश्लेषण। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।